घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेय। शुक्ला फाटा एफएम 90.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको साइफाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा हामी प्रस्तुत गर्छौँ।
सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको राहत रकम पीडितले अझै पाउन सकेनन्।
जडेलधुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमण।
कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको ज्यान गयो।
ड्युटीमा सामाजिक काममा महिलाहरूको सहभागिता बढ्दै।
प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतः बढुवा गर्नुपर्ने प्रस्ताव।
गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी।
र विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्ड विरुद्धको पहिलो सेमिफाइनल खेलमा भारतको कमजोर प्रदर्शन।
ए शम्भु, केटी हेर्दै गई थी, कसो लाग्यो भने चाहिँ केटी
छाड्दछि। केटीका कुरा जान रे, पढे लेखे त निकै थिए केटी, दाँत भने तैका विषयलाई तैका दाँतै देखबर मन मर्यो मेरो।
तैकी लेखाइ त युएन दन्त उपचार केन्द्र छ भो, अस्पताल रोड गली नम्बर 1 मे। दाँत नमिल्याका बाङ्गाटिङ्गा दाँत मिलाउन्या, दाँत टल्काउन्या, नदुखाइ भर दाँत निकाल्या रे। अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है, ताई लैजालै भ दाँत बनाउनै त।
ए, युएन दन्त उपचार केन्द्र, अरू के के सेवा छन् भो तैका?
दाँत नयाँ दाँत राख्द्या, दाँतमि सिमेन्ट भद्द्या, दाँतमि दाँतको रङ मिलाएर कलर भद्द्या, मुखमि आउने घाउ खटिराको उपचार अद्या, गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्द्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्।
साथै डाक्टर महमुद खान बिडिएस बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स धरान प्रत्येक दिन दाँत र मुख सम्बन्धी सस्तो र सुलभ मूल्यमा सम्पूर्ण उपचार गरिन्छ।
सम्पर्क युएन दन्त उपचार केन्द्र, अस्पताल रोड गली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005। अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको राहत रकम पीडितले अझै पाउन सकेका छैनन्। जेठ 23 गते राति आएको हावाहुरीले धनगढी उपमहानगरपालिकाका 2250 घरधुरीमा क्षति पुर्याएको भए पनि पीडितले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन्। वर्षा सुरु हुँदा पनि हावाहुरीबाट प्रभावित अन्य केही स्थानीय तहले राहत वितरण सुरु गरे पनि धनगढी उपमहानगरपालिकाले भने राहत वितरण गर्न सुरु गरेको छैन। घरको आधी छानोको टाइल हुरीले उडाएपछि छिमेकीकै जस्ता पाता उदाहरणमा किनेर घरको छानो छाएको धनगढी उपमहानगरपालिका नम्बर 1 मिलनपुर शिविरका हरिया चौधरीले बताउनुभयो। हावाहुरी आएको दोस्रो दिन नगर प्रमुख उपप्रमुख बस्ती अवलोकनका लागि पुगेको भए पनि अवलोकन गर्दै गर्दा पीडितलाई छिटै राहत मिल्ने आश्वासन दिएको भए पनि अहिलेसम्म राहत नपाएको उहाँले बताउनुभयो। राहत बोकेर बस्तीमा कोही पनि नआएको उहाँको भनाइ छ। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले विभिन्न समस्याका कारण समयमा पीडितहरूलाई राहत दिन नसकेको भए पनि श्रावणभित्रै पीडितले राहत पाउने बताउनु भएको छ। अर्को महिनादेखि उपमहानगरपालिकाले पूर्ण क्षति भएको घरलाई 10,000 र आंशिक क्षति भएको घरलाई 5,000 दरले राहत दिने उहाँले बताउनुभयो। उपमहानगरपालिकाको कार्यपालिकाबाट पूर्ण क्षति भएकालाई 6,000 र आंशिक क्षति भएकालाई 3,000 दरले राहत दिने निर्णय गरेको भए पनि प्रदेश सरकार र स्थानीय तहको गरेर पूर्ण क्षति भएको परिवारलाई 10,000 र आंशिकलाई 5,000 रकम दिने उहाँले बताउनु भएको छ। नगरका कुल 2250 पीडित परिवारमध्ये कसैले पनि राहत पाउन सकेका छैनन्।
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको विशेषज्ञ उपचार सेवा सहितको डडेलधुरा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। सुत्केरी भएको 15 दिनपछि एक महिलाको मृत्यु भएपछि केही दिन अघि तनावमा रहेको अस्पतालमा आज भोलि फेरि बिरामीको चाप बढेको अस्पतालले जानकारी दिएको छ। खानेपानीको मुहानमा आकाशको पानी समेत मिसिनेर मौसम परिवर्तनका कारण भाइरल ज्वरो र झाडा पखालाका बिरामीको चाप बढेको हो। अस्पतालमा अहिले दैनिक 200 भन्दा बढी बिरामी आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट जितेन्द्र कणेलले बताउनुभयो। 50 सयको उक्त अस्पतालमा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला डडेलधुरा, बैतडी, डोटी, दार्चुला, बझाङ, अछाम र बाजुराका बिरामी उपचार गराउन आउने गरेको उहाँले बताउनुभयो। अस्पतालको ओपिडीमा 150-200 र 15-30 इमर्जेन्सीमा भर्ना हुने गरेको मेडिकल सुपरिन्टेन्डेन्ट कणेलले बताउनुभयो। अस्पतालमा भाइरल ज्वरो झाडा पखालाका बिरामी बढी भर्ना हुन थालेको उहाँले बताउनुभयो। उपचार सेवा प्रदेशकै अब्बल भए पनि अस्पतालको भवन सुविधा सम्पन्न नभएका कारण समस्या रहेको उहाँले बताउनुभयो। यसका साथै दैनिक रूपमा बिरामी बढ्दै गएपछि उपचार गर्न आवश्यक जनशक्ति नहुँदा समस्या भएको पनि उहाँले बताउनुभयो।
यसैबीच डडेलधुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमण भएको छ। यसअघि पनि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो। आज दिउँसो 12 बजेतिर स्थानीय अमरगढी नगरपालिका वडा नम्बर 11 का वडा अध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा पुगेको भिडले शवको पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकहरूले बताएका छन्। आक्रमणपछि चिकित्सकहरूले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर आजबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको घोषणा समेत गरेका छन्। परेरले आज बिहान 11:30 बजे अमरखेडी नगरपालिका वडा नम्बर 11 सर्लाघारीका मृतक रमेश खड्काको सपरीक्षणका लागि अस्पताल पुर्याएको थियो। चिकित्सकहरूले 11:35 बजेतिर सबको पोस्टमार्टम सुरु गरेका थिए। वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भिडले पोस्टमार्टम गरिरहेका डाक्टरलाई तथा नाम काली बेजेतीसहित हातपात्र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर जीवन खरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ।
सुदूरपश्चिमका 9 जिल्लामा 44.41% मात्रै रोपाइँ भएको छ। गत वर्ष यो प्रदेशमा 80.45% क्षेत्रमा रोपाइँ सकिएको थियो। कैलालीमा यो वर्ष 40% मात्रै धान रोपिएको छ। यो समयमा गत वर्ष 95% धान रोपाइँ सकिएको थियो। बाली विकास महाशाखा निर्देशक सपनम शिवाकोटीले मनसुन भर्खर सक्रिय भएकाले तराई क्षेत्रमा अझै पनि रोपाइँ गर्न सकिने भए पनि विगतको वर्षको तुलनामा क्षेत्रफल र उत्पादन दुवै घट्ने बताउनुभयो। सुदूरपश्चिममा मात्रै नभई नेपालमै मनसुन ढिलो हुनु र आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने बाध्यताका कारण यस वर्ष अहिलेसम्मको अवधिमा देशभर अत्यन्त कम मात्रै धान रोपाई भएको छ। कृषि मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म 1/4 क्षेत्रफलमा पनि रोपाई हुन सकेको छैन। रोपाई थोरै भएपछि उत्पादन घट्ने निश्चित भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार 22 गतेसम्म नेपालमा औसत 23.76% धान खेतमा मात्रै धान रोपाई भएको छ।
कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको ज्यान गएको छ। शिक्षकको कुटाइबाट घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 17 मजगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलोनीको भारतमा उपचारका क्रममा ज्यान गएको हो। उनलाई उपचारका लागि डडेलधुराको उपक्षेत्रीय अस्पताल महाकाली सेती नेपालगञ्जको शिक्षण अस्पताल हुँदै भारत पुर्याइएको थियो। कुटपिटबाट कलौनीको टाउको छातीमा चोट लागेको थियो भने दायाँ खुट्टा समेत भाँचिएको थियो। विद्यार्थीको ज्यान गएपछि सो विद्यालयका शिक्षकहरूको सुरक्षार्थ 3 जना शिक्षकहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्ला प्रहरी कार्यालयमा राखेको छ। विद्यार्थीको ज्यान गएपछि आक्रोशित व्यक्तिहरूले शिक्षकहरूमाथि दुर्व्यवहार गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै शिक्षकहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर कृष्णानन्द भट्टले शुक्ला फाटा एफएमलाई जानकारी दिनुभएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच विभिन्न विद्यार्थी संगठनहरूले दोषीमाथि कारवाही गर्नुपर्ने भन्दै प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएका छन्।
कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 7 सोनाहा फाटाबाट खैरो हिरोइनसहित 2 जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरले भारतबाट नेपाल ल्याउँदै गरेको लागु औषध खैरो हिरोइनसहित 2 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा नम्बर 7 मोतीनगरका 20 वर्षीय सुमन बुढा छेत्री र टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 29 का 20 वर्षीय नवीन भण्डारी रहेका छन्। उनीहरूको साथबाट 2 ग्राम 900 मिलिग्राम खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताउनुभयो। प्रहरीको गस्ती टोलीले उनीहरूलाई भारततर्फबाट 6495 मोटरसाइकलमा लागु औषध ल्याइरहेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये बुढा छेत्रीले चलाएको मोटरसाइकलमा भण्डारीले लागु औषध मुखमा राखेर ल्याएको प्रहरीले जनाएको छ।
बर्खायाम अर्थात् वर्षातको मौसम सुरु भएसँगै पानीका मुहानहरू प्रदूषित हुने गरेका छन्। खास गरी वर्षातको मौसममा खोलानालाका दूषित पानी खानेपानीको स्रोतमा मिसिएर पानी प्रदूषित हुने गर्दछ। तसर्थ पानीलाई शुद्धिकरण गरेर मात्रै पिउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। थप जानकारी यो रिपोर्टबाट।
त्यत्तिकै खान्थ्यौँ नि, कहाँको फिल्टर गर्नु नि? कतिपय जनाहरू बिरामी, अरे आफै पनि बिरामी भइरहन्छु नि। पहिला भन्नु चाहिँ त्यो विषालु पानी खानाले है झाडा पखलाहरू भए अनि अन्य किसिमका थरीका रोगहरू आइपर्ने।
उहाँ हुनुहुन्थ्यो कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 11 भुजेलाका जमुना देवी सुनार। प्रत्येक वर्ष वर्षाका समयमा महाकाली नदीमा बाढी आउँदा उहाँको घरको नलको पानीमा समेत महाकालीको भल पस्ने गर्थ्यो, जसले गर्दा उहाँको नलबाट आउने पानी समेत फोहर र धमिलो हुन्थ्यो। त्यति बेला उहाँ पानीलाई थिग्राएर मात्र पिउने गर्नुहुन्थ्यो, जसका कारण उहाँ पटक पटक बिरामी पर्नुहुन्थ्यो। तर आजभोलि जमुना बाढी आएको समयमा पानीलाई उमालेर फिल्टर गरेर मात्र पिउने गर्नुहुन्छ।
अहिले खासै भन्ने हो भनेपछि त्यो तताएर फिल्टर गरेर खानाले सेक बिसेक भएको छ भनौँ।
जमुना जस्तै बाढी प्रभावित रेणुका शर्मा पनि बाढीको प्रकोपको समयमा पानीलाई थिग्राएर छानेर पानी शुद्धिकरण गर्ने औषधि राखेर मात्र पानी पिउने गरेको बताउनुहुन्छ।
अब बाढी पहिरो आएको बेला के गर्ने, तताउने जग्गा हुन्न, घरमा पानी पसेको हुन्छ, त्यति बेला अब पानी राख्ने अनि पिउस हाल्ने फेरि त्यही खाने, के गर्ने, रोगबाट त बच्नु पर्यो। अनेक रोगहरू आउँछन् पानीबाटै, टाइफाइड हुन्छ पानीबाटै, पानीले गर्दा टाइफाइड हुने भयो, पिलिया हुन्छ, अरू हैजा हुन्छ, सब रोग पानीबाटै आउँछ।
बाढी आएको बेलामा पानी दूषित भई त्यसबाट विभिन्न किसिमका रोगहरूको संक्रमण फैलन सक्छ, त्यसैले बाढी प्रभावित सुमित्रा सुनार र हिरा शर्मा पनि पानीजन्य रोगको संक्रमणबाट बस्न पानीलाई छानिसकेपछि उमालेर खाने गरेको बताउनुहुन्छ।
नलकामा पानी भर्छौँ, भरेर राख्छौँ, फेरि राखेर शुद्धिको कपडाले छान्छौँ, त्यसपछि उमालेर खान्छौँ। पानी फोहोर हुन्छ भनेर विभिन्न किसिमका किटाणु हुन्छन्, अब रोगका किटाणु हुन्छन्, त्यही भएर फेरि रोग नलागोस् भनेर उमालेर खान्छौँ पानी।
छानेर तातो पानी गरेर त्यस्तैहरू हो, यहाँ अरू त केही छैन उपाय। बाढी आएको बेला त्यहाँ बाढी आएको बाटो घाटो सबै बन्द हुन्छ, त्यही बाटो घाटो बन्द भएको हुनाले अब यताउति जान पाइनँ, त्यही तातो पानी गरेर खानियो, छानेर तातो पानी गरेर मात्रै खान पाइयो हामीले। अब त्यस्तो गर्न कारण किटाणु अब रोगहरू नलागोस्, जन्डिसहरू अरू अरू रोग पानीबाट हुने रोगहरू नलागोस्, त्यसको लागि चाहिँ हामीले तताएर नै खान्छौँ। लुगामा भयो, चुन्नीमा, कपडामा छान्ने, मसिनो छान्नु भयो त्यसमा छान्ने, त्यसलाई थिग्रायो, त्यहाँबाट पानी ततायो, जस्तो बेलुका छानेर राख्यो, बिहान फेरि त्यो थिग्रिन्छ, बिहान माथिको पानी ततायो, त्यहाँबाट त्यही खायो दिनभरिलाई, त्यही चल्छ। फेरि
विपदका बेलामा महामारीको डर हुने भएकाले सामान्य अवस्थामा भन्दा अझ बढी पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ। विपदको बेला पानीजन्य रोगहरूको महामारीबाट बस्न पानीलाई शुद्धिकरण गर्ने विभिन्न घरेलु उपायहरू अप्नाएर मात्र पानी शुद्धिकरण गरेर पिउनु पर्ने सुझाव दिनुहुन्छ कञ्चनपुरको महाकाली नगरपालिका स्वास्थ्य शाखामा उपस्वास्थ्य संयोजकका रूपमा कार्यरत धर्मानन्द भट्ट।
वर्षातको मौसम सुरु भइसक्दाखेरि विभिन्न पानीका मुहानहरू चाहिँ अब विभिन्न तरिकाले चाहिँ त्यो धमिलिने हुन्छ, जस्तो बाढी पहिरो, बाढी आएर कहिलेकाहीँ पिउने पानीमा मिसिन सक्छ, अनि पहिरो गएर पनि त्यो अशुद्ध हुनसक्छ। खास गरेर तराईतिर भन्दाखेरि अब जमिन मुनिको पानी ह्यान्डपम्पहरूबाट युज गर्छ भने त्यो पानीको सतह पनि एकदमै हत्तै बढिदिन्छ त्यति बेला, त्यो सतह जति जति माथि बढ्छ त्यति त्यति नै पानी अशुद्ध हुने सम्भावना धेरै हुन्छ। र यदि हामीले त्यही पानी बिना शुद्धिकरण गरी पियौँ भने त्यसमा चाहिँ विभिन्न रोग लाग्ने सम्भावना चाहिँ हुन्छ, जस्तो अब झाडा पखाला आउँ, जुका पर्ने, टाइफाइड, जन्डिस, यस्ता रोगहरू चाहिँ लाग्ने सम्भावना धेरै हुन्छ। र त्यही भएर चाहिँ अब पानी शुद्धिकरण गर्नु जरुरी छ।
समाचारमा पालो भएको छ श्रोता विचारको। विपदका समयमा पानीलाई तपाईँ कसरी शुद्धिकरण गरेर पिउनुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
त्यत्तिकै खान्थ्यो नि, कहाँको फिल्टर गर्नु नि? कतिपय जनाहरू बिरामी, अरे आफै
पनि पानी शुद्धिकरणको लागि अब अगाडि नै हामीले त्यस्तो व्यवस्थाहरू राखिराख्नु पर्यो। पानी शुद्धिकरण एउटा भाँडा पाउँछ, दुई दिन एउटा घन्टो राख्नु पर्यो, फिल्टर गर्नु पर्यो, सफा पातलो कपडाले त्यसरी गर्नु पर्यो, उमालेर खान सकिने भयो, हजुर त्युज पनि राख्नु पायो खान सकिने भयो।
भन्ज्याम भट्टु पानी एकदम झमेलो भइसकेपछि त नलकामा एउटा तालो बाँधेर फिल्टर गरेर फेरि भाँडामा निकाल्छु, त्यो पानीलाई उमाल्छु, बोतलमा राखेर खानालाई
बनाउँछु। विपद पर्यो भने सेतो कपडामा पानीलाई तामाको खोला त्यसमा पानी हालेर धेरै बेरसम्म नचलाउँदाखेरि त्यो फोहोरहरू सबै तल बस्थ्यो र पछि त्यो छानेको पानीलाई धेरै बेरसम्म के भाँडोमा राख्यो भने त्यसको जति माटो छ फोहोरहरू छ तल बस्छ कि, त्यसपछि चाहिँ पिउने योग्य गर्न सकिन्छ जस्तो लाग्छ। अहिले
अशुद्धिकरण गर्नलाई चाहिँ अब धाराको पानीबाट चाहिँ सँगालेर राख्यो र ठन्डा गर्यो, शुद्धिकरण गर्नलाई केही दबाई हालेर केही सङ्गलाएर पानी त नभई भएन।
तुलाराम शर्मा। उमालेर चिजो बनाएर पिउने व्यवस्था गर्नु पर्छ, उमालेपछि किटाणु पनि मरेर जाने त्यो हुँदाखेरि सबभन्दा राम्रो चाहिँ उमालेरै खानु राम्रो
हो। रामले भट्ट विपदको बेलामा त त्यो पानी शुद्धिकरण गर्ने त्यसबाट बाँच्नु उपयुक्त होला, के त्यसको फिल्टर हुने अवस्था भएपछि त्यो हिसाबले नभए प्यास मेट्नलाई खानु उपयुक्त होला। उमाल्ने साधन भएपछि उमालेर खाने हो
भनौँ, सरकारबाट चाहिँ उपलब्ध हुनु पर्यो, सम्बन्धित निकायले चाहिँ त्यही कुराहरू चाहिँ उपलब्ध गराइदिनु पर्यो, त्यो सरकार पक्षबाट हुनु पर्यो, उमालेर खाने हो पानी।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइफाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको। सुडाटाउन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अत्यन्त जरुरी सूचना। उपरोक्त सम्बन्धमा यस बेतकोट नगरपालिका अन्तर्गत वडा नम्बर 6, 7, 8 र भीमदत्त नगरपालिका वडा नम्बर 1 शान्ति टोलमा सञ्चालनमा आएको सुडाटाउन खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको जानकारी गराउँदै शुद्ध खानेपानी पिउन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। मिटर रिडिङ सुरु भएको दिनदेखि पानी महसुल समेत लागू हुने कुरा समेत जानकारी गराइन्छ। सम्पूर्ण उपभोक्ता तथा सरकारवाला पक्षले पाइपलाइन लगायत घरमा जडान गरेको धारा मिटर सुरक्षित गरी शुद्ध पानीको प्रयोग गर्न अनुरोध गरिन्छ। साथै नयाँ धारा जडानको हकमा साउन 1 गतेदेखि ₹13,000 रकम लागू गरिएको समेत जानकारी गराउँदछौ। विगतमा आधा रकम जम्मा गरेका उपभोक्ताको हकमा असार मसान्तभित्र पुरानै रकममा धारा जडान गरिनेछ। साउन 1 गतेदेखि नयाँ धारा जडानको रकम बराबर रकम असुल गरिनेछ। ओबिएमा नाम परेका उपभोक्ताहरूको हकमा पुरानै रकम लागू हुने कुरा पनि जानकारी गराइन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-12-75-65-31 र 98-48-78-89। सुडाटाउन खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष थानेश्वर प्रसाद भट्ट। सम्पर्क कार्यालय सुडाटाउन खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बेतकोट नगरपालिका वडा नम्बर 7, गाउजी पुतली बजार।
सूचना सूचना सूचना। नेपाल संस्कृत विश्वविद्यालय शारदा विद्यापीठ महेन्द्रनगरको सूचना। उपरोक्त सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालयबाट सञ्चालन गरिने 2076 सालको भाषा प्रशिक्षण प्राक शास्त्री तहमा यस शारदा विद्यापीठमा भर्ना खुलेको बेहोरा सम्बद्ध सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। आवश्यक जानकारी योग्यता +2 प्रमाण पत्र वा सो सरह। भर्ना मिति अषाढ मसान्तसम्म। कक्षा सञ्चालन मिति श्रावण 1 गतेदेखि। आवश्यक कागजात SLC, SEE एवं +2 को चारित्रिक प्रमाण पत्र र मार्कसिट तथा ट्रान्सक्रिप्ट। पासपोर्ट साइज 2 प्रति फोटो। शुल्क ₹1,000 मात्र। सम्पर्क स्थान शैक्षिक प्रशासन, शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। असमका विभिन्न स्थानमा मासु व्यवसायीहरूले मापदण्ड पूरा नगरेको पाइएको छ। जिल्ला समन्वय समिति असमका प्रमुख नरबहादुर कुँवर सहितको टोलीले गरेको अनुगमनमा अधिकांश मासु व्यवसायीहरूले मापदण्ड पूरा नगरेको पाइएको हो। अनुगमन टोलीमा सहभागी पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर शङ्कर पाण्डेले इजाजत पत्र मूल्य सूची र साइनबोर्ड बिना नै मासु पसलहरू सञ्चालन भइरहेको पाइएको बताउनुभयो। मापदण्डबारे सोधपुछ गर्दा व्यवसायीहरूले इजाजत पत्र घरमै छुटेको तथा मूल्य सूची र साइनबोर्ड टाँच्ने तयारी भइरहेको बताएका थियो। एप्रोन, डिप फ्रिज, नापतोड सामग्री, मासु काट्ने औजारको सही व्यवस्थापन नहुनु र पसल वरिपरिको फोहोरले वातावरण नै प्रदूषण बनाएको पाण्डेले बताउनुभयो। कारवाहीमा पर्ने भएपछि व्यवसायीहरूले मापदण्ड चल्न नसकेको र फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै गल्ती स्वीकारेका छन्। टोलीले आज नै असम सदरमुकाम मङ्गलसेनका मुन्नी खान मासु पसल, कमल फ्रेस हाउस, कालिका फ्रेस हाउस, भाट मासु पसल, अभिषेक मासु पसल, लक्ष्मण मासु पसल र धर्मेश्वर दुध डेरीको अनुगमन गरेको थियो।
कैलालीको धनगढीको महानगरपालिका वडा नम्बर 4 रहेको सिपुरी धाममा बाल उद्यानको योजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ। सिपुरी धामलाई पर्यटन गन्तव्य बनाउनका लागि सिपुरी धाममा बाल उद्यानको योजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको हो। एक कार्यक्रमका बीच उर्योजना तथा डिपिआर सार्वजनिक गरिएको छ। ड्रिम प्लानर इन्जिनियरिङ सर्भिसेस अन्तरिया कैलालले गत जेठ महिनादेखि स्थलगत अध्ययन अनुगमन गरी गुरुयोजना बनाएको थियो। धनगढी उपमहानगरपालिकामा पटक पटक छलफल र त्यसबाट आएका सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन पेश गरेको उक्त कन्सल्टेन्सीका इन्जिनियर लोकराज भट्टले बताउनुभयो। गुरुयोजनामा पार्किङ स्थल, स्विमिङ पुल, चिल्ड्रेन पार्क लगायतका संरचनाहरू रहेका छन्। सबै संरचना बालमैत्री रहने धनगढी उपमहानगरपालिकाका प्रमुख निर्भबहादुर रोडले बताउनुभयो।
डोटीका ग्रामीण क्षेत्रबाट पुरुषहरू कामका लागि भारत गएपछि विकास निर्माणदेखि सामाजिक काममा महिलाहरूको सहभागिता बढ्दै गएको छ। भारतबाट घर फर्केका पुरुषहरू घरमा हुँदा व्यक्तिगत भेटघाट र रमाइलोमा नै बढी समय व्यतीत गर्ने गरेका कारण पनि महिलाहरूको कामको जिम्मेवारी बढ्दै गएको हो। सरकारी क्षेत्रबाट सुरुवात गरिएका विकास निर्माणका कामहरू पनि असाढ मसान्तभित्र सिद्ध्याउनु पर्ने त्यसैमा खेतीपातीको चटारो परेको बताउँदै डोटीको शिखर नगरपालिका मुढे गाउँका भगवती बोकटी पुरुषहरू कामका लागि भारतमै बढिरहेको बताउनुभयो। गाउँघरको सामाजिक कामदेखि विकास निर्माणसम्म महिलाहरूकै काँधमा आएको उहाँले बताउनुभयो। पछिल्लो समय महिलाहरूको सहभागितालाई पनि समाजमा सहज रूपमा लिने गरिएको छ। कानुनी व्यवस्थामा गरिएको परिवर्तनले समेत महिला सहभागितालाई सहज बनाएको कतिपयको बुझाइ छ। डोटीको साइल गाउँपालिकाका उपाध्यक्ष विष्णा सिंहले कतिपय कानुनले नै महिला सहभागिता अनिवार्य भनेर तोकेका कारण पनि महिला सहभागिता बढ्दै गएको बताउनुभयो। उपाध्यक्ष सिंहले विकास निर्माणका लागि गठन हुने उपभोक्ता समितिदेखि लिएर हरेक ससाना समूहहरूमा समेत महिला सहभागिता अनिवार्य जस्तै गरिएको बताउनु भएको छ। पहिला महिलाहरू सामाजिक काममा जानु हुँदैन भन्नेहरूले समेत सहज रूपमा लिन थालेको उहाँले बताउनुभयो। ग्रामीण क्षेत्रमा स्थानीय स्तरमा आयमूलक क्रियाकलापमा संलग्न हुने भन्दा कामका लागि भारत जाने पुरुषहरूको संख्या अत्याधिक रहेको छ।
कैलालीको सूर्य गाउँपालिका नम्बर 6 मणमा श्रीमान र श्रीमती मिलेर एकजनाको हत्या गरेका छन्। गुल्मी घर भई ज्याला मस्तुरी गर्दै आइरहेका अन्ताजी 40 वर्षीय कमल कुमारको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको हो। असार 22 गते श्रीमान र श्रीमती मिलेर हत्या गरी सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा परेरले शव फेला पारेको जनाइएको छ। कुमारको हत्या गरेको आरोपमा सोही ठाउँका लालबहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई परेरले नियन्त्रणमा लिएको छ। कल्पनाका पूर्व प्रेमी रहेका कुमारको हत्या गरी खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए। इलाका प्रहरी कार्यालय फलटुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार असार 22 गतेदेखि हराएका कुँवर डेरामा नआएपछि स्थानीयले खोजी गरिरहेका थिए। खोजी गर्दै जाँदा स्थानीयहरूले हत्याको केही प्रमाण देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
अब केही राष्ट्रिय खबर। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह बढुवा गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। सांसद बडुले प्रदेश प्रहरीमा जाने प्रहरीको मनोबललाई कमजोर हुन नदिन पनि त्यहाँ जाने प्रहरीहरूको एक तह स्वतः बढुवा गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो। बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले सशस्त्र प्रहरी बल र निजामती सेवाका कर्मचारीहरूको हकमा लागू भइसकेको यो व्यवस्था नेपाल प्रहरीमा लागू गर्न कसैले पनि कन्जुसाई नगर्न हुने तर्क अघि राख्नुभयो। विधेयकमा करिब 20,000 प्रहरी कर्मचारी सङ्घ मातहत रहने र अन्यलाई प्रदेश प्रहरी मातहतमा राख्ने प्रस्ताव गरिएको छ। सांसद बडुले प्रदेशमा समायोजन भएर जाने प्रहरीको मनोबललाई उठाउन पनि उनीहरूको एक तह स्वतः बढुवा गर्न उपयुक्त हुने धारणा समितिमा पेश गर्नु भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा विचिति बित्राउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारवाही हुने बताउनु भएको हो। त्रिभुवन विश्वविद्यालयको 60औं वार्षिक दिवसको अवसर पारेर आयोजित आज काठमाडौँमा प्राज्ञ सभामा बोल्दै उहाँले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरूलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीहरूलाई पुरस्कार दिने पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले देशको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। उहाँले देशको आवश्यकता अनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरूलाई आग्रह गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छविनै धुमिल हुने गरी गल्ती गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई सचेत गराउनुभयो। खेलखबरमा विश्वकप क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्ड विरुद्धको पहिलो सेमिफाइनलमा भारतले कमजोर सुरुवात गरेको छ। मङ्गलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दा गर्दै वर्षा भएपछि प्रभावित भएको खेलमा भारतको जवाफी इनिङ आज खेलाइएको हो। न्युजिल्यान्डले 50 ओभर खेल्दै 8 विकेटको क्षतिमा 239 रन बनाएपछि भारत आज जवाफका लागि उत्रेको हो। आज न्युजिल्यान्डले 46.1 ओभरमा 5 विकेट गुमाएको अवस्थामा 211 रनबाट अगाडि खेल्दै अन्तिम 23 बलमा 28 रन बनाएर भारतलाई 240 रनको लक्ष्य दिएको छ। अहिलेको ताजा अवस्था अनुसार भारतले 41.4 ओभरमा 6 विकेटको क्षतिमा 164 रन बनाएको छ। उसलाई जितका लागि 76 रनको आवश्यकता परेको छ। भारतले न्युजिल्यान्डसँग जित्नका लागि 50 बलमा 4 विकेटमा 76 रन बनाउनु पर्ने रहेको छ।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको राहत रकम पीडितले अझै पाउन सकेनन्।
डडेन्दुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमण।
कञ्चनपुरमा शिक्षकको खुट्टाईबाट घाइते भएका विद्यार्थीको ज्यान गयो।
ढोटीमा सामाजिक काममा महिलाहरूको सहभागिता बढ्दै।
प्रदेश प्रहरीमा समाज हुने प्रहरीको एक तह स्वतः बढुवा गर्नुपर्ने प्रस्ताव।
गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी।
र विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्ड विरुद्धको पहिलो सेमिफाइनल खेलमा भारतको कमजोर प्रदर्शन। हस्तले समाचार ब्रेकिङ सकिन्छ। तपाईँको गाउँठाउँ पनि कुनै घटना समाचार भए 0995574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिनेछौँ। प्राविधिक मित्र मनोजाजीलाई विशेष धन्यवाद।